میں مبلغ بنوں سلطوں کا، خوب چرچا کروں سلطوں کا، ہو کرم بحر خاک مدینہ.
الحمد لله رب العالمين، والصلاه والسلام على سيد المرسلين، اما بعد، فاعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. الصلاه والسلام عليك يا رسول الله وعلى آلك واصحابك يا حبيب الله. الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله. میرے پیارے آقا مکی مدنی مصطفیٰ صلی اللہ تعالی علیہ وآلہ وسلم کا فرمانے شفاعت نشان ہے، جو مجھ پر درود پاک پڑے گا میں اس کی شفاعت فرماؤں گا. صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم. میرے آقا اعلی حضرت فرماتے ہیں کہ ایک صاحب نے میری دعوت کی، جیسے ہم بھی کسی کی دعوت کرتے ہیں، ہمارے گھر میں بھی مہمان آتے ہیں اور باقاعدہ ہم دعوت پر بلاتے ہیں، شادی کے پروگرام ہوتے ہیں، سالگرہ کے پروگرام ہوتے ہیں، دیگر اور ہمارے گھر میں خوشیاں آتی ہیں تو ہم اس پر اپنے احباب کو دعوت دیتے ہیں. تو اسی طرح میرے آقا اعلی حضرت امام اہل سنت مولانا شاہ امام احمد رضا خان علیہ رحمۃ الرحمن کی خدمت میں ایک شخص حاضر ہوا اور آپ کو کھانے کی دعوت پیش کی، اور پھر اصرار کر کے کہ بھئی آپ چلیں، بس آپ چلیں، دعوت قبول کریں، تو اپنے ساتھ وہ اپنی دعوت میں لے گئے. ان دنوں جناب سید حبیب اللہ دمشقی جیلانی رحمۃ اللہ تعالی علیہ یہ اعلی حضرت کے ہاں مقیم تھے، آپ کے ساتھ ہی رہتے تھے، تو ان کی بھی دعوت تھی. تو میرے آقا اعلی حضرت فرماتے ہیں کہ ہم دونوں ساتھ ہو گئے، وہ بھی میرے ساتھ چلے، ہم دونوں مل کے ان کے گھر چلے. جب وہاں پہنچے تو دعوت کا کیا سامان تھا کہ چند لوگ گائے کے کباب بنا رہے ہیں، گائے ذبح کر کے اس کے کباب تیار کیے جا رہے ہیں، اور حلوائی پوریاں بنا رہا تھا. اب جو ساتھ حبیب اللہ دمشقی رحمۃ اللہ تعالی لیتے سید صاحب تھے، وہ فرمانے لگے کہ آپ گائے کے گوشت کے عادی نہیں ہیں، آپ گائے کا گوشت کھاتے نہیں ہیں، اور یہاں گائے ہی کا گوشت یہ پکایا جا رہا ہے جو آپ کی صحت کے لیے نقصان دہ ہے، بہتر ہے کہ صاحب خانہ سے کہہ دیا جائے کہ آپ گائے کا گوشت نہیں کھاتے، تاکہ وہ کوئی اور چیز کا انتظام کرے. تو میرے آقا اعلی حضرت نے کیا جواب دیا کہ یہ میری عادت نہیں کہ کوئی جہاں پر جاؤں تو جو کھانے کو پیش کر دیا جائے گا آگے سے میں کوئی فرمائش نہیں کروں گا کہ یہ نہیں کھاؤں گا وہ کھاؤں گا، یہ نہیں کرنا وہ کرنا ہے. تو ہمیں اس سے کیا مدنی پھول لینا چاہیے کہ جب بھی ہم کہیں جائیں تو ہمیں گھر میں فرمائش جو کھانا مل جائے کھا لینا چاہیے، جیسا بھی ہو کھا لینا چاہیے. تو میں نے کہا کہ یہ میری عادت ہے نہیں، وہی پوریاں اور وہی کباب جو سب نے کھائے تو ان کے سامنے پیش کیے، انہوں نے بھی تھوڑا سا میں سے لے لیا. تو فرماتے ہیں کہ اسی دن مسوڑوں میں ورم ہو گیا، اور یہ ورم جو مسوڑوں میں ورم ہوا یہ اتنا بڑا کہ حلق اور منہ بالکل بند ہو گیا. یعنی میرے آقا اعلی حضرت آپ کا منہ بھی بند ہو گیا، کیونکہ جب یہ سوج جاتا ہے نا گلا، تو پھر بالکل جو ہے نا منہ بھی کھولنا مشکل ہو جاتا ہے. मुश्किल से थोड़ा दूध हलक से उतारता और इसी पर इक्तफा करता, बात बिल्कुल ना कर सकता था, यहां तक कि किरात सिर्रिया यानी आहिस्ता किरात भी मुयस्सर ना थी। यानी हम जब पढ़ते हैं ना, जब जोहर की नमाज पढ़ते हैं या असर की नमाज पढ़ते हैं या अभी भी हम पढ़ेंगे, सुन्नतें अदा करेंगे, तो कैसे पढ़ेंगे? खामोशी के साथ पढ़ेंगे ना, आहिस्ता आहिस्ता आवाज में पढ़ेंगे कि अपने कान तक आवाज जाए, दूसरे के कान तक आवाज नहीं जानी चाहिए। तो इसको कहते हैं किराते सिर्रिया, यानी आहिस्ता आवाज में किरात करना। तो मेरे आका आला हजरत रहमतुल्लाह ताला ले क्या फरमा रहे हैं कि गला इतना बंद हो गया, इतना वो वर्म आ गया, इतना सूज गया कि अब मैं अपनी जबान से किरात भी नहीं कर सकता था कि ऐसी किरात जो मेरे अपने कान तक जा सके। तो फरमाया सुन्नतें भी किसी की इक्तदा करके अदा करता। कैसा मामूल था, हमें जरा सा दर्द हो जाए ना, जरा सी तकलीफ आ जाए तो हम क्या करते हैं, सुन्नत तो क्या फर्ज छूट जाते हैं हमारे। और मेरे आका आला हज़रत क्या फरमा रहे हैं कि उस कैफियत में कि जब बंदे को गले का मर्द आ जाए ना, गले का मर्द आप सब जानते हैं कि जिसको गले का मर्द लायक हो जाए उसका जिस्म क्या, उसकी जिस्म की कैफियत क्या हो जाती है, बिल्कुल निढाल हो जाता है बंदे का जिस्म के अंदर, ताकत जैसे खत्म नहीं हो जाती, ऐसी कैफियत हो जाती है, बुखार सा रहता है, ऐसा लगता है जैसे हड्डी हड्डी के अंदर जो है ना वो जिस्म के जगह जगह पर बस वो एक कसक सी महसूस होती है, बंदे के लिए उठना मुश्किल हो जाता है। मेरे आका आला हजरत ऐसी कैफियत में भी क्या कर रहे हैं, सुन्नतें अदा फरमा रहे हैं। और चूंकि सुन्नतें भी, सुन्नतें पढ़ने के लिए मुंह क्या करना पड़ता है, हिलाना पड़ता है, और किराअत ये क्या है, नमाज के अंदर फर्ज है, नमाज में किराअत क्या है, फर्ज है। अगर खाली खाली आप खामोशी के साथ अब इस तरह करके आप नमाज पढ़ लेंगे ना तो आपकी नमाज नहीं होगी, आपको लाजमी तौर पर किराअत करनी होगी और कम अज कम इतनी आवाज से करनी होगी कि आपके कान सुन लें। फरमाते कि बुखार था मुझे और कैफियत ये थी कि मैं मतलब जिस्म वही निढाल की किसी कैफियत, सुनत है तो अदा कर ली क्योंकि अल्लाह ताला की बारगाह में हाजिरी थी। जो कुछ किसी से कहना होता तो उसको मैं लिखता, बुखार बहुत शदीद था और कान के पीछे भी गिल्टे बन गई, यानी ये कैफियत पहुंच गई। फरमाया मेरे मंजरे यानी मुझसे छोटे भाई मौलाना हसन रजा खान मरहूम एक तबीब को लेकर आए, डॉक्टर साहब को ले आए चेक करवाने के लिए। उन दिनों बरेली शरीफ में मर्ज़े ताउन बशिद्दत था, ताउन का मर्ज फैला हुआ था कि जिसके गिल्टे निकलती हैं, जिसको बुखार होता है वो ताउन लायक हो जाता है और वो क्या दुनिया से क्या हो जाता है, रुखसत हो जाता है, दुनिया से चला जाता है जिसको ताउन की बीमारी लगती है। आजकल वो डेंगू वायरस और इस तरह के वायरस चल रहे हैं ना, जो अफवाहें चलती हैं या लग भी जाते हो भी जाते हैं, तो ये जो वायरस होते हैं ये ताउन होते हैं जिसको लगते हैं तो फिर बाद का जिंदगी उसकी ले जाते हैं। तो फरमाया कि ये उन दिनों बड़े जोर पर था ये मर्ज। तो जैसे ही वो डॉक्टर साहब आए और उन्होंने बगौर सारा मुआयना किया, मुआयना करने के बाद 7-8 मरतबा कहा ये वही है, ये वही है, ये वही है, 7-8 मरतबा कहा कि यानी ताउन है। अब आला हज़रत फरमाते कि मेरी हालत जो है ना खराब हो कि मैं इसको जवाब कैसे दूं कि ये नहीं है जो तुम कह रहे हो, ये नहीं है, ये तुम कह रहे हो नहीं है, वो कह रहा था ताउन है। और मेरे आका आला दिली दिल में कह रहे गलत कह रहे हो, झूठ बोल रहे हो, गलत कह रहे हो, झूठ बोल रहे हो। फरमाया मैं बिल्कुल कलाम ना कर सकता था इसलिए जवाब ना दे सका, हालांकि मैं खूब जानता था कि ये गलत कह रहा है, ना मुझे ताउन है ना इंशाल्लाह कभी होगा, इसलिए कि मैंने ताउन वाले को देखकर एक दुआ पढ़ लिया जो मेरे आका अलैहिस्सलाम ने इरशाद फरमाई है। और वो दुआ मेरे आका सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जो किसी बीमारी वाले को, मुसीबत वाले को देखकर ये दुआ पढ़ लेगा उसको वो बीमारी कभी लायक ही नहीं होगी। वो दुआ कौन सी है, अल्हम्दुलिल्लाहिल्लज़ी आफानी मिम मबतलाका बेही वफद्दलानी अला कसीरिम मिम्मन خلق تفضیلا، الحمدللہ الذی آفانی مما ابتلاک بہی وفضلنی علی کثیر ممن خلق تفضیلا، الحمدللہ الذی آفانی مما ابتلاک بہی وفضلنی علی کثیر ممن خلق تفضیلا۔ اس کا ترجمہ ہے کہ تمام تعریفیں اس اللہ تعالی کے لیے ہیں جس نے مجھے اس سے بچایا جس میں تو مبتلا ہے۔ یعنی کسی بیماری والے کو دیکھا کہ کوئی بیماری کے اندر مبتلا ہے اور اسے دیکھ کر یہ دعا پڑھی کہ اللہ تعالی نے مجھے بچا لیا جس میں تو مبتلا ہے، اور مجھے اپنی مخلوق میں سے کثیر لوگوں پر فضیلت عطا فرمائی۔ تو جو یہ دعا کسی مصیبت زدہ کو، کسی پریشانی والے کو، کسی بیماری والے کو، کسی تکلیف والے کو دیکھ کر پڑھ لے گا، اس کو وہ بیماری لائق نہیں ہوگی۔ اور میرے آقا اعلیٰ حضرت فرماتے کہ طاعون والے کو دیکھ کر میں نے یہ دعا پڑھ لی ہے، تو انشاءاللہ نہ مجھے طاعون ہے اور نہ انشاءاللہ العزیز کبھی ہوگا۔ اور پھر آقا اعلیٰ حضرت کا کیسا کامل یقین تھا احادیث پر، کیسا کامل یقین تھا۔ آپ فرماتے ہیں کہ جن جن امراض کے مریضوں، جن جن بلاؤں کے مبتلاؤں کو دیکھ کر میں نے اسے پڑھا، بحمد ہی تعالی آج تک ان سب سے محفوظ ہوں اور بے اون ہی تعالی ہمیشہ محفوظ رہوں گا۔ یعنی جتنے مرض دیکھے، جتنے بیمار زدہ دیکھے، جتنے تکلیف زدہ دیکھے، ان کو دیکھ کر میں نے یہ دعا پڑھی تو آج تک میں محفوظ ہوں اللہ کے کرم سے، اور اللہ تعالی کی مدد سے آگے بھی محفوظ رہوں گا۔ کیسا یقین! اور پھر فرماتے کہ ایک بار مجھے دعا پڑھنے کا افسوس ہو گیا۔ دعا پڑھنے کا کیا ہوا؟ افسوس ہوا کہ میں نے یہ دعا کیوں پڑھ دی۔ اب وہ دعا بھی ایک بیماری کے بعد پڑھی تھی، یعنی ایک مصیبت زدہ کو دیکھا، اس کو جو بیماری لگی ہوئی تھی آپ نے دعا پڑھ لی۔ آپ کہہ رہے کہ مجھے اس بیماری پر دعا پڑھنے پر افسوس ہوا کہ مجھے چاہیے تھا کہ میں دعا نہ پڑھتا تاکہ مجھے وہ بیماری لگتی۔ اب کون سی بیماری ہے جس کو لگنے کی اعلیٰ حضرت نے خواہش کا ظاہر کیا؟ بتاؤں وہ کون سی بیماری تھی کہ جو ہر بندے کو لگنی چاہیے، لگنی چاہیے کہ نہیں لگنی چاہیے؟ وہ بیماری ہے جس کا حدیث پاک میں ذکر ہے۔ آپ فرماتے ہیں کہ ایک بار اس دعا کے پڑھنے کا مجھے افسوس ہوا۔ مجھے نو عمری میں، یعنی جب نئی نئی جوانی اٹھ رہی تھی میری، آج شعبے چشم اکثر ہو جاتا تھا۔ اور آج شعبے چشم کس کو کہتے ہیں؟ آنکھیں خراب ہو جاتی ہیں، آنکھیں دکھتی ہیں، لال ہو جاتی ہیں، اور اس میں درد ہوتا ہے، پانی سا بہتا ہے۔ تو آپ فرماتے جب میں نیا نیا جوان ہو رہا تھا، نو عمری تھی میری، تو اس وقت میری یہ کیفیت ہو جاتی تھی کہ مجھے یہ تکلیف آ جاتی تھی، اور بوجہ حدت مزاج، یعنی مزاج کی گرمی کی بنا پر بہت تکلیف دیتا تھا، یعنی مجھے بہت زیادہ تکلیف ہوتی تھی اس بیماری کی وجہ سے۔ 19 سال کی عمر ہوگی، جب میرے آقا اعلیٰ حضرت کی عمر کتنی تھی؟ 19 سال کی عمر تھی کہ رامپور جاتے ہوئے ایک شخص کو میں نے دیکھا کہ وہ بھی آنکھوں کی بیماری میں مبتلا ہے، تو میں نے اسے دیکھ کر اس بیماری سے بچنے کے لیے دعا مانگ لی۔ اب وہ جو دعا مانگی تھی آنکھوں کی بیماری کے لیے، مجھے بعد میں افسوس ہوا کہ مجھے نہیں مانگنی چاہیے۔ اب غور کریں، فرماتے ہیں کہ اس وقت سے لے کر آج تک، یعنی 19 سال، اور جب یہ آقا اعلیٰ حضرت بیان کر رہے ہیں ہو سکتا ہے 40-50 سال کیوں، کیونکہ اس کے بعد کے 20-30 سال کا ذکر ہے جہاں پر درمیان میں کہیں، تو یعنی یوں سمجھے کہ اس کے 30 سال بعد گزر گئے۔ کہہ رہے ہیں اس کے بعد سے آج تک مجھے دوبارہ آشوب چشم ہوا نہیں، کیونکہ میں نے وہ دعا پڑھ لی تھی۔ اب آشوب چشم کے حوالے سے وہ اس کے آگے چل رہے موضوع، درمیان میں میرے آقا اعلیٰ حضرت نے پھر حدیث بیان کی۔ اب جیسے مقتدی بیٹھے ہوتے ہیں، چاہنے والے بیٹھے ہوتے ہیں، محبت والے بیٹھے ہوتے ہیں، میرے آقا اعلیٰ حضرت کی بارگاہ میں یوں سمجھیں کہ ہم صاحب حاضر ہیں، چلیں اعلیٰ حضرت کی بارگاہ میں، کون کون جانا چاہتا ہے؟ بس یوں سمجھے کہ آقا اعلی حضرت کی بارگاہ میں حاضر ہیں، بس مراقبے میں آپ آقا اعلی حضرت کے پاس پہنچ جائیں. افسوس مجھے اس لیے ہوا کہ میرے آقا صلی اللہ تعالی علیہ وسلم کا فرمان تھا کہ تین بیماریوں کو ناپسند نہ کرنا، تین بیماریوں کو ناپسند نہ کرنا. نمبر ایک زکام، یہ ہم لکھ لیں اپنے پاس، اگر پیڈ اور قلم ہو نا لکھ لیں، تین بیماریوں کو ناپسند نہ کرنا، ان کو ان سے نفرت نہ کرنا. نمبر ایک زکام، جس کو ہم کہتے ہیں نا نزلہ، کہ اس کی وجہ سے بہت سی بیماریوں کی جڑ کٹ جاتی ہے. جس کو نزلہ لگتا ہے اس کے جسم سے بیماریوں کی جڑ کٹ جاتی ہے. آپ کون کون بیماریوں کی جڑ کٹوانا چاہتا ہے؟ تو پھر نزلہ لگے تو کیا کرنا چاہیے؟ آنا چاہیے، نزلے کو بہنا چاہیے، نزلے کو نکلنے دیں، اور اس کو اس سے نفرت اس کو ناپسند نہیں کرنا. نمبر دو کھجلی، کھجلی کیا ہوتی ہے؟ خارش. فرمایا اس سے امراض جلد، جزام یعنی کوڑ کا مرض، اس طرح کے امراض کا راستہ رک جاتا ہے. جس کو خارش کا مرض لائق ہوتا ہے اس سے کوڑ کا مرض رک جاتا ہے، اس کا راستہ رک جاتا ہے. تو جو جلد کے امراض ہوتے ہیں، جلد کے اندر جو مرض پیدا ہو جاتے ہیں خارش کی وجہ سے، وہ جلد کے امراض کا راستہ کیا ہو جاتا ہے؟ رک جاتا ہے. تو اس لیے خارش آ جائے تو کیا کرنا چاہیے؟ تو پھر اس کو ہونے دے تھوڑی سی. ہاں علاج کرنا سنت ہے، لیکن اس سے نفرت نہیں کرنی، خارش سے نفرت نہیں کرنی. نمبر تین آشوب چشم، نمبر تین کیا ہے؟ آشوب چشم، وہی آنکھوں کی بیماری. نابینائی یعنی اندھے پن کو دور کر دیتا ہے. جس کو آنکھوں کی بیماری لگتی ہے، جس کی آنکھیں دکھتی ہیں، جس کی آنکھیں سرخ ہو جاتی ہیں، جس کی آنکھوں میں آشوب چشم کا مرض ہو جاتا ہے، وہ کبھی اندھا نہیں ہوگا. تو یہ بیماری آ جائے تو دو چار دن صبر کر لیں، چپ رہ سہتے موتی ملسن، صبر کریں تا ہیرے، پاگلا وانگو رولا پاوے نہ موتی نہ ہیرے. تو صبر کریں گے تو انشاءاللہ دنیا میں بھی فائدہ ہوگا، آنکھیں ہماری وہ نابینا ہونے سے بچ جائیں گے، اور آخرت میں کیا فائدہ ہوگا؟ کہ صبر کرنے والوں کا انعام جو بیان کیا گیا احادیث مبارکہ میں، اس کا خلاصہ یہ ہے جو بیماریوں میں تکلیفوں پر صبر کرتا ہے، اللہ تبارک و تعالیٰ فرماتا ہے کہ کون ہے جس کا آج میرے ذمے قرض ہے مجھ سے لے لے. پھر جو صبر والے ہوں گے، جو واقعی صبر والے ہوں گے، جب وہ میدان قیامت میں جائیں گے، شاہی سواریوں پر سوار ہوں گے، اور حکم ہوگا ان کو جنت میں لے جاؤ. اب یہ شاہی سواریوں پر سوار ہیں تو لوگ کہیں گے لگتا ہے یہ انبیاء جا رہے ہیں، کہیں نہیں یہ انبیاء نہیں ہیں، کہا لگتا ہے یہ شہید جا رہے ہیں، کہیں شہید بھی نہیں، یہ کون ہیں؟ کہا جائے گا کہ یہ وہ صبر والے لوگ ہیں جنہوں نے دنیا میں بیماریوں پر، تکلیفوں پر، مصیبتوں پر صبر کیا تھا. آج اللہ تعالیٰ نے فرمایا کہ نہ ان کے لیے میزان عمل رکھا جائے گا، نہ حساب و کتاب ہوگا، بغیر حساب کے جنت میں داخل ہوں گے. اس وقت جن کو کوئی تکلیف نہیں ہوگی، کوئی بیماری نہیں آئی دنیا میں، کوئی پریشانی نہیں آئی، کہیں گے کاش کہ دنیا میں ہمارے جسم کینچیوں کے ساتھ کاٹ دیے جاتے، اور آج ہم بھی ان کے ساتھ شاہی سواریوں پر حساب بیٹھے ہوتے، اور جنت کی طرف بلا حساب جا رہے ہوتے. پھر جب جنت میں داخل ہو جائیں گے تو جنت میں داخل ہونے کے بعد 500 سال تک وہ جنت سے جھانک جھانک کر دیکھیں گے لوگوں کا حساب ہو رہا ہے. تو صبر کریں تام ہیرے ملسن، کیسے ہیرے ہیں یہ؟ اللہ تعالی ہم سب کو بھی صبر کی نعمت عطا فرمائے. اور میرے آقا اعلیٰ حضرت کا صبر دیکھیں کیسا صبر تھا، طاعون کا مرض ہے، بیماری ہے، تکلیف ہے، اور آپ یہ صبر ہی کی نشانیاں علامات ہیں کہ آپ تکلیف آنے کے باوجود بھی سنتیں ادا فرما رہے ہیں. یہ صبر کرنے والوں کو پھر کیسا انعام ملے گا؟ صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم. بہرحال یہ آشوب چشم کے حوالے سے میرے آقا اعلیٰ حضرت فرماتے ہیں کہ اس کے بعد پورے زمانے میں دو مرتبہ میری آنکھ میں تھوڑی سی تکلیف ہوئی، لیکن وہ تکلیف وہ آشوب چشم والی نہیں تھی، وہ کوئی اور تکلیف تھی، اور اس کے بارے میں فرمایا کہ اس دعا کی برکت سے آشوب چشم تو جاتا رہا، ایک اور مرض پیش آیا، جمادی الاولی 1300 ہجری میں بعض اہم تصانیف کے سبب ایک مہینہ کامل باریک خط کی کتابیں دن رات مسلسل دیکھنا ہوا، گرمی کا موسم تھا، دن کو اندر کے دالان میں کتاب دیکھتا اور لکھتا، اور 28واں سال تھا، 28 کا سال تھا، آنکھوں نے اندھیرے کا خیال نہ کیا، ایک روز شدت گرمی کے باعث دوپہر کو لکھتے لکھتے نہایا، سر پر پانی پڑتے ہوئے معلوم ہوا کہ کوئی چیز دماغ سے اتر کر میری آنکھ کے اندر آئی ہے، بائیں آنکھ بند کر کے دائیں آنکھ سے اندر جا کے وہ شیشے کے سامنے یا آئینے کے سامنے مشاہدہ کیا تو محسوس ہوا کہ ایک سیاہ ہلکا سا ہے اندر آنکھ کے اندر، اور اس کے نیچے شے کا جتنا حصہ آ رہا ہے وہ ذرا گدلا گدلا اور دبا دبا معلوم ہو رہا ہے۔ بہرحال کہتے ہیں کہ ڈاکٹر کو بلایا گیا، ڈاکٹر کو دکھایا گیا، اور وہ انہوں نے کہا کہ دکھا لیتے ہیں، علاج کرنا نہ کرنا یہ ہمارے اختیار میں ہے، چیک کروایا جائے، تو چیک کروایا گیا، اور پھر ڈاکٹر صاحب نے بڑی دیر تک غور و فکر کرتے رہے نا آنکھ میں، جیسے معائنہ کرنے والے کرتے ہیں معائنہ، تو پھر فرمایا کہ بہت زیادہ آپ نے چونکہ کتاب بینی کی ہے اور کتابیں پڑھی ہیں تو آپ کی آنکھوں میں خشکی پیدا ہو گئی ہے، تو آپ نے 15 دن تک کتاب نہیں دیکھنی۔ کتنے دن تک؟ 15 دن تک دوبارہ ابھی کتاب نہیں دیکھنی۔ تو اعلیٰ حضرت فرماتے کہ مجھ سے تو 15 گھڑی بھی کتاب نہ چھوٹ سکی، اور میں تو کتاب کے بغیر تو زندگی ہی نہیں، اے کاش کہ ہماری بھی زندگی ایسی ہو جائے، ہمیں بھی تحریروں سے کتابوں سے محبت ہو جائے اور کتاب سے ہمیں دوستی نصیب ہو جائے۔ صلوا علی الحبیب صلی اللہ تعالی علی محمد۔ ان دنوں ایک اور وہ پھر ایک اور دوسرے طبیب کو لایا گیا، تو تھوڑی تکلیف تو تھی، مولوی حکیم سید اشفاق حسین صاحب مرحوم ڈپٹی کلکٹر، یہ طبیب بھی تھے، طبابت بھی کرتے تھے، اور میرے آقا اعلی حضرت کے مہربان بھی تھے، فرمایا ان سے جب چیک کروایا نا آنکھ کو، انہوں نے فرمایا کہ مقدمہ نزول آب ہے، 20 برس بعد پانی اتر آئے گا۔ کتنے سال بعد؟ یعنی آپ کی جو آنکھ ہے اب خراب ہونے کی طرف جا رہی ہے، اور 20 سال بعد آپ کے آنکھوں میں موتیا آ جائے گا اور آپ کی آنکھوں کی بینائی جاتی رہے گی، یہ اس ڈاکٹر صاحب طبیب صاحب نے مشورہ دیا بتایا۔ بہرحال میرے آقا اعلی حضرت نے کیا کیا، آپ نے فرمایا اچھا چلو ٹھیک ہے، پھر اس کا بھی علاج کرتے ہیں، تو آپ نے ایک موتیے والے کو دیکھا اور یہ دعا پڑھ لی، الحمدللہ الذی آفانی مم مبتلا کا بہی وفد علانی علا کثیر مم من خلق تفدیلا، یہ دعا پڑھ لی، آپ کا آپ آگے دکھائے ذرا موتیا۔ بہرحال فرماتے ہیں کہ میں نے بیماری والے کو دیکھ کر وہی دعا پڑھ لی اور آقا صلی اللہ علیہ وسلم کے ارشاد پاک پر مطمئن ہو گیا۔ کیسا اطمینان تھا، اکاش کہ ہمارا بھی احادیث پر ایسا اطمینان ہو جائے، یقین کامل ہو جائے۔ فرمایا کہ 1300 ہجری میں یہ واقعہ پیش آیا تھا، اب دوبارہ 16 سال گزر گئے۔ کتنے سال؟ 16 سال گزر گئے۔ 1316 ہجری میں ایک اور حاذق ماہر طبیب، ان کے سامنے اسی واقعہ کا ذکر ہوا کہ اسی طرح جو ہے نا 16 سال پہلے جو ہے نا وہ میرے ساتھ جو معاملہ پیش آیا تھا، آنکھ میں تھوڑا سا یوں ہو گیا تو یوں ہو گیا، آپ کو پتا کہ ڈاکٹر صاحب کے سامنے تھوڑا سا ہم بھی کوئی بیان کرنا شروع کر دے تو ڈاکٹر صاحب دوبارہ پھر اس کو وہ چلا چیک اپ کرنا شروع کر دیتا، اچھا ذرا لائٹ نکالتے ذرا میں بھی دیکھوں اس میں آیا کیا۔ تو ایک اور طبیب صاحب کے سامنے جب ذکر ہوا تو آپ نے جو ہے نا وہ انہوں نے کہا میں بھی چیک کرتا ہوں، جب انہوں نے لائٹ ویٹ مار کر نا وہ اپنے چیک کیا، چیک کرنے کے بعد वो कहने लगे कि 4 साल बाद आपकी बिनाई खत्म हो जाएगी, 4 साल बाद आपकी बिनाई। उन्होंने कितने साल बाद कहा था? 20 साल बाद। इन्होंने कितने साल बाद कहा? और कितने साल गुजर चुके हैं? दोनों की बात बराबर आ रही है ना, पहले तबीब की और इस तबीब की। तो मेरे आका आला हज़रत क्या फरमाते हैं कि इनका हिसाब डिप्टी साहब के हिसाब के बिल्कुल मुआफिक आ रहा है। उन्होंने 20 बरस कहे थे, इन्होंने 16 बरस के बाद 4 कहे, और मुझे महबूब सल्लल्लाहु अलैहि वसल्लम के इरशाद पर एतमाद है, तबीबों के इरशाद पर एतमाद। ऐसा नहीं है कि मेरे आका सल्लल्लाहु अलैहि वसल्लम का जो फरमान है, ऐसा नहीं है कि तबीबों की वजह से वो मुतदलदल हो जाए। तो मेरा इत्मीनान है मेरे आका सल्लल्लाहु अलैहि वसल्लम के फरमान पर, अल्हम्दुलिल्लाह। अब जब ये वाकया बयान कर रहे हैं ना आला हजरत, फरमा रहे कि 20 साल तो तन दर गुजर दरकिनार, अभी 30 साल गुजर गए हैं। जब वाकया बयान किया जा रहा है, कितने साल गुजर चुके हैं? क्या 30 साल गुजर चुके हैं, बल्कि इससे भी जायद अरसा गुजर चुका है। वो हल्का जरा भर भी आगे ना बढ़ा, वहीं का वहीं रुका रहा। ना भी ओने ही ताला बढ़े, ना मैंने किताब बीनी में कभी कमी की, ना इंशाल्लाह कमी करूंगा। ये मैंने इसलिए बयान किया कि ये रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के दाइम और बाकी मौजदात हैं, जो आज तक आंखों देखे जा रहे हैं और कयामत तक अहले ईमान मुशाहदा करेंगे। मैं अगर इन्हीं वाकियात को बयान करूं जो इरशादात के मुनाफे मैंने अपनी जात में मुशाहदा किए हैं, तो एक दफ्तर बन जाए। ये मेरे आका आला हज़रत बयान कर रहे हैं, सरकार इस्लाम के फरामीन को मैंने अपनी जिंदगी में कैसे उनके मुशाहदात किए। क्योंकि मुझे हदीस पर क्या था? यकीन था, इत्मीनान था कि मुझे ताउन कभी ना होगा। कह रहे रात का वक्त था, आखिरी हिस्सा था, मेरे दिल ने अल्लाह अज़्ज़ल की बारगाह में दुआ मांगी। क्योंकि आप जबान से तो दुआ मांग नहीं सकते थे, जबान तो उस वक्त ऐसी कैफियत में थी कि बोल नहीं सकते थे, और मेरे दिल ने यह दुआ मांगी कि अल्लाहुम्मा सद्दिकिल हबीबा वकद्दिबि तबीबा, यानी ए अल्लाह अज़्ज़ा वजल अपने हबीब का सच्चा और तबीब का झूठा होना जाहिर फरमा दे। किसी ने मेरे दाएं कान पर मुंह रखकर कहा कि मिसवाक और सिया मिर्चें, मिसवाक और सिया मिर्चें। मिसवाक मेरे पास इस वक्त रात दिन कोई ना कोई रहता था, क्योंकि बीमार बंदा होता तो कोई ना कोई रात दिन अपने पास, जैसे वालिद साहब बीमार होते हैं, अम्मी जान बीमार होती हैं, तो कोई ना कोई रात दिन वो उनकी खिदमत के लिए होते ही हैं। तो कहा मेरे साथ भी एक दिन रात एक कोई ना कोई इस्लामी भाई होते थे जो मेरे साथ खैरखाई करते थे। तो जब मुझे ये कान में ये कहा गया कि मिसवाक और काली मिर्च, इसका जब मुझे इशारा मिला तो मिसवाक तो मैंने उनको समझा दी कि मिसवाक ले आओ भाई, अब काली मिर्च मैंने बड़ी मुश्किल से उनको समझाई कि काली मिर्च चाहिए। बहरहाल वो समझ गए। जब दोनों चीजें आ गई तो मैंने बड़ी मुश्किल से मिसवाक तो अपने मुंह में रख ली जैसे तैसे दांतों के नीचे, फिर तो वो मुंह थोड़ा खुल गया था, तो वहीं से मैंने थोड़ी थोड़ी मिर्च अंदर उंडेली और वो मिर्च मेरे हलक तक पहुंची, और फिर थोड़ी ही देर के बाद मुझे एक खून की कुल्ली आई और तकलीफ ना हुई मुझे, सिर्फ कुल्ली आई। फिर उसके बाद थोड़ी देर के बाद दोबारा कुल्ली आई और मेरा गला खुलता चला गया, और 3 दिन के अंदर मैं ऐसे हो गया जैसे कभी बीमार था ही नहीं। मैंने अल्लाह ताला का शुक्र अदा किया और तबीब साहब को मैंने कहा जरा उनको पैगाम भिजवाया, मैंने कहा कि वो आपका ताउन वो भाग गया है। 2-3 रोज बाद बेउनी ताला अल्लाह ताला की मदद से बुखार जाता रहा। अब इस दौरान ये चूंकि ताउन का जिक्र हुआ तो ताउन के हवाले से फिर आका आला हज़रत से सवाल किया गया कि ये ताउन क्या चीज है। तो आपने फरमाया कि ये ताउन ये कुफार हैं, और हदीसे पाक में फरमाया कि ताउन तुम्हारे दुश्मन जिन्नों का कूंचा यानी नेजे का जख्म है ताउन, लिहाजा ताउन ज़दा खास शोहदा में शामिल किया जाएगा। जो ताउन की बीमारी में दुनिया से रुखसत होता है कहां किस में शुमार होगा? शहीदों में शुमार होगा। और फिर उसके बाद एक रवायत बयान की, बड़ी प्यारी रवायत है, शेख मुहक्किक औलकी मदनी रहमतुल्लाह ताला ने, वो मुझसे कहते हैं, यानी आका आला हजरत बयान कर रहे हैं कि उनको शेख मुहक्किक औलकी मदनी रहमतुल्लाह ताला ने ये वाक्या बयान किया। फरमाते हैं कि सैयद मोहम्मद यमनी, नाम याद रखिएगा, सैयद मोहम्मद यमनी रहमतुल्लाह ताला ने ये नमाज फजल के लिए मस्जिद में तशरीफ लाए। देखा कि मिंबर पर एक बच्चा बैठा हुआ है, आप नमाज पढ़ के चले गए। जोहर में तशरीफ लाए तो देखा कि मिंबर पर एक नौजवान बैठा हुआ है, आप नमाज पढ़ के चले गए। असर में आए तो देखा कि एक बूढ़ा आदमी, बूढ़ा शख्स वो मिंबर पर बैठा हुआ है, आप आए और नमाज पढ़ के चले गए। मगरिब में आए तो मगरिब की नमाज में देखा कि एक बैल है जो कि मिंबर पर बैठा हुआ है, अब आपने सैयद मोहम्मद यमनी रहमतुल्लाह ताला अलैह ने उससे पूछा कि ए बला या ए चीज तू है क्या, कि फजर में बच्चे की सूरत में थी, जोहर में नौजवान, फिर असर में बूढ़ा और फिर मगरिब में बैल बन गया। उसने कहा कि मैं ताऊन हूं, मैं बीमारी हूं, मैं बवा हूं। अगर आप ये सवाल मुझसे फजर में कर लेते तो इस पूरे शहर के अंदर कोई भी, पूरे यमन के अंदर कोई बच्चा जिंदा ना रहता। अगर आप जोहर में पूछ लेते तो कोई जवान जिंदा ना रहता। अगर आप असर में पूछ लेते तो कोई बूढ़ा जिंदा ना रहता। अब आपने उस वक्त पूछा है जब मैं बैल बन चुका हूं, तो अब आपके पूरे यमन में कोई बैल जिंदा ना रहेगा। तो फिर धड़ाधड़ बैल मरने शुरू हो गए, मौत वाकया होना शुरू हो गई। और कोई खौफ से कि भाई बैल तो मर रहा है तो चलो इसको जबा कर दे, जब जबा करते थे तो उसके अंदर गंदक की बू पैदा हो जाती थी, कोई खा ही नहीं सकता था। तो ये सैयद मोहम्मद यमनी रहमतुल्लाह ताला अलैह का वाकया आला हज़रत ने बयान फरमाया कि इस तरह ये ताउन फैलता है, ये कुफार जिन की सूरत है और ये इंसानों को यूं, मतलब इंसानों को जो भी तकलीफें आती हैं, परेशानियां आती हैं, वो इस तरह आती हैं। तो चूंकि ये क्या है, एक नेजा लगता है, एक जख्म लगता है, तो जिसकी वजह से जो ताउन में मरेगा कहां शुमार होगा, शहदा में। सल्लु अलल हबीब सल्लल्लाहु ताला अला मुहम्मद।
मैं मुबल्लिग बनूं सुन्नतों का, खूब चर्चा करूं सुन्नतों का, हो करम बहरे खाके मदीना।